साथमा मेडलाइफ तपाईसँगै जीवनमा अघि बढ्दै
प्रदेश नम्बर 7 को विकास प्रति समर्पित दिनेश एफएम 93.8 मेगाहर्जसँगै मोबाइल र अनलाइनमा समेत प्रसारण भइरहेको बिहान 6:30 बजेको दिनेश खबरबाट दीपक जोशीको नमस्कार। त्रिलोचन भट्टसहित प्रदेश सरकारका 6 मन्त्रीद्वारा हिजो पदभार ग्रहण, 7 नम्बर प्रदेशलाई 1 नम्बरको प्रदेश बनाउने मुख्यमन्त्री त्रिलोचन भट्टको दावी। सामरिक महत्त्वका 3 राजमार्गको काम समयमै सम्पन्न गर्न केन्द्र सरकारलाई अनुरोध गर्ने निर्णय गर्दै मन्त्री परिषदको पहिलो बैठक सम्पन्न, भ्रष्टाचारमा शून्य सहनशीलता अप्नाइने। प्रदेश नम्बर 7 को उपसभापतिमा माओवादी नेत्री निर्मला बडाल निर्वाचित, 20 अटाउने क्षमताको हलमा शपथ ग्रहण गराइएपछि प्रदेश सदस्यहरूद्वारा विरोध। अहिलेसम्म सीमाङ्कन गरिएको क्षेत्रमा कुनै सीमा विवाद नदेखिएको संयुक्त सीमा सर्वे टोलीको दावी, कैयाली कञ्चनपुरमा 149 सीमा पिल्लर गायब।
छोरीको बिहेको दिन आइसक्यो, कसैलाई केही मतलबै छैन, सबै काम मेरै टाउकोमा छ, मैले मात्र कति काम गर्नु हो?
हैन, सबै काम त सकिसक्यो, तिमीलाई फेरि के को टाउको दुखायो?
अनि श्रृंगार पटारको सामान खोइ त ल्याएको?
ल्याउन मात्रै त बाँकी छ नि, नवीन कस्मेटिकमा अर्डर त उहिले गरिसके,
अब चाहिँ ढुक्क भयो।
तपाईँ पनि ढुक्क हुनुहोस्, ब्रान्डेड कस्मेटिकका सामानहरू, ब्युटी पार्लरलाई चाहिने सबै किसिमका सामान, अन्डर गार्मेन्ट्स, बेहुली श्रृङ्गार गर्दा चाहिने सम्पूर्ण सामान, जरीमाला, मखमल जुत्ती, घुम्टी, ब्याग, सलहरू, अर्डर अनुसार दुबोको माला, फुलको माला, बुके तयार पारिन्छ। घर, विवाह मण्डप, स्टेज सजाउने सामान सुपथ मूल्यमा पाइन्छ। नेचुरल फुल अनि आर्टिफिसियल फुलले गाडी सजाउने काम पनि गरिन्छ। नवीन कस्मेटिक, एलेनचोक धनगढी, 9846-15675।
खाद्य पदार्थ खरिद तथा उपभोग गर्न अघि निम्नलिखित कुराहरूमा ध्यान दिन हुन सम्पूर्ण उपभोक्ताहरूमा अनुरोध गर्दछौ।
खाद्य पदार्थ खरिद गर्नु अघि लेबलमा भएका विवरणहरू पढ्ने गरौँ।
उपभोग्य समयभित्र रहेका खाद्य वस्तु मात्र खरिद एवं उपभोग गरौँ।
अत्यधिक रङ प्रयोग भएका, ढुसी लागेका, ओसिला भई डल्ला परेका खाद्य पदार्थ सेवन नगरौँ।
रङ प्रयोग भएका वा पखाल्दा पानीमा रङ जाने कुनै पनि दालहरू सेवन नगरौँ।
कृत्रिम रङ प्रयोग गरिएका चाउमिन, चप, पकौडा, अन्डा आदि नखाऊ।
खुल्ला राखेका, झिना भन्केका, धुलो तथा फोहोर परेका खाद्य वस्तु सेवन नगरौँ। क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीद्वारा जनहितमा जारी सन्देश।
दिनेश खबर अब विस्तारमा। प्रदेश नम्बर 7 का मुख्यमन्त्री त्रिलोचन भट्टले हिजो पदभार ग्रहण गर्नुभएको छ। धनगढीको मुख्य सडकमा निर्माणकै क्रममा रहेको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पुगेर हिजो बिहान 11:30 उहाँले पदभार ग्रहण गर्नुभएको हो। पदभार ग्रहणपछि मुख्यमन्त्री भट्टले प्रदेश नम्बर 7 एक नम्बरको प्रदेश बनाउने बताउनुभयो।
दूर दराजमा रहेका जनसमुदायलाई विकास दिने कुरा, सरकारको अनुभूति गराउने कुरा र हामीले एउटा सिस्टम बसाल्ने कुरा, खास गरी संघीयता जनताको लागि ठिक छ र संघीयतामा जो अपेक्षा जनताले गरेका छन् र त्यो अपेक्षा अनुसार काम गर्ने कुरा नै पहिलो मेरो प्राथमिकता रहनेछ। हामीसँग रहेका प्राकृतिक स्रोतहरू, जलको कुरा छ, जडीबुटीको कुरा छ, कृषि योग्य जमिनको कुरा छ, पर्यटकीय क्षेत्रको कुरा छ, सुशासन र भ्रष्टाचारलाई न्यून पार्ने कुरा छ, यी कुराहरूलाई मैले प्राथमिकतामा लिनेछु र हामी एक नम्बर प्रदेश बनाउनेमा नै हाम्रो भूमिका रहनेछ।
मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा नेपाल प्रहरीको एक टुकडीले सलामीसहित प्रदेशका प्रमुख सचिव लक्ष्मीराम पौडेल तथा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव प्रदीपराज कणेलले उहाँलाई फूलमालासहित स्वागत गर्नुभएको थियो। यस्तै 6 मन्त्रीहरूले पनि हिजै पदभार ग्रहण गर्नुभएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहले साबिकको कृषि विकास कार्यालयमा स्थापना गरिएको मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहरा र भौतिक पूर्वाधार विकास मन्त्री पठान सिंह बोहराले साबिकको क्षेत्रीय सिंचाई निर्देशनालयमा स्थापना भएको कार्यालयमा पदभार ग्रहण गर्नुभयो। यस्तै उद्योग, पर्यटन, वातावरण तथा वन मन्त्री माया भट्टले साविकको क्षेत्रीय वन निर्देशनालयको भवनमा स्थापित गरिएको मन्त्रालय सामाजिक विकास मन्त्री दीर्घ सोडारीले वडा प्रहरी कार्यालय नजिकै निर्माण भइरहेको साविकको जिल्ला जनस्वास्थ्य कार्यालयमा स्थापना भएको मन्त्रालयमा पदभार ग्रहण गर्नुभयो। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले साविकको सहकारी प्रशिक्षण डिभिजन कार्यालयमा स्थापना भएको मन्त्रालयमा पदभार ग्रहण गर्नुभयो। यस्तै पदस्थापन लगत्तै मुख्यमन्त्री त्रिलोचन भट्टले सेती अञ्चल अस्पतालको अनुगमन गर्नुभएको छ। बिरामीहरूले उपचारमा सहजता नभएको गुनासो गरेपछि अस्पतालको अवस्थाबारे बुझ्न मुख्यमन्त्री भट्ट पदस्थापन लगत्तै सिधै सेती अञ्चल अस्पताल पुग्नु भएको हो। उहाँले अनुगमनका क्रममा बिरामीका कुरुवा अस्पतालमा कार्यरत कर्मचारीहरूसँग स्वास्थ्य सेवा प्रभावको बारेमा जानकारी समेत लिनुभयो। प्रभावकारी रूपमा स्वास्थ्य उपचार दिन निर्देशन दिँदै उहाँले अस्पतालको स्तरोन्नति गर्ने आश्वासन समेत दिनुभएको छ। सुनौ सहकर्मी सीताराम ओझाको रिपोर्ट।
के चिजको कमी छ? डाक्टरहरूले राम्ररी हेरेका छन् कि हेरेका छैनन्? जो सरकारले दिएको छुटमा दिएको दबाईहरू आएका छन् कि तपाईँहरूले प्राप्त गर्नु भएको छ कि नै, यो बुझेर तपाईँहरूले भनेपछि त्यसपछि हामी थाहा पाउने हो, जे छ त्यही भनिदिने हो।
पदभार ग्रहण लगत्तै मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशकै रेफरल अस्पतालका रूपमा रहेको सेती अञ्चल अस्पतालको अनुगमन गर्नुभएको हो। उहाँले प्रदेशका बासिन्दाले सहज रूपमा गुणस्तरीय स्वास्थ्य सेवा पाउनु पर्ने भएकाले त्यसको वस्तुस्थिति बुझ्दै अनुगमन गर्नुभएको हो।
जुन समय आए पनि सुविधा पाइन्छ।
औषधिको के छ
सरकारले दिएको औषधिहरू
अनुदानमा आएको क्षेत्रीय स्टोरसँग लिने गरेर अरू बाँकी
आउँछ कि पुगेको छ कि पुगेको छैन कस्तो छ?
त्यसमा भन्दा हाम्रो फार्मेसी नै बढी एक्सपोज हुन्छ। अब स्पेसिलिटी सेन्टर डक्टर धेरै भएको हुनाले त्यो दबाईले खासै अब पुग्दैन, हामीले फार्मेसीद्वारा नै टेन्डरमा।
अस्पतालले दिइरहेको स्वास्थ्य सेवाका बारेमा मुख्यमन्त्रीले बिरामी र कुरुवासँग पनि सोधपुछ गर्नुभएको थियो। सो क्रममा अस्पतालले दिइरहेको सेवा प्रभावकारी नभएको र बिरामी राखेको स्थान उपयुक्त नभएको गुनासो बिरामी र तिनका कुरुवाले गरेका थिए। अस्पतालका विभिन्न वार्ड, आइसियु कक्ष, डायलिसिस कक्ष लगायतको अनुगमन गरेपछि अस्पतालको अवस्थाको बारेमा अस्पतालका निमित्त मेसी डाक्टर सजन केसीले जानकारी गराउनु भएको थियो।
बेडको संख्या मात्रै बढ्यो, सुविधा संख्या चाहिँ 125 मात्रै, 125 को सुविधाले हामीले 300 सेवा दिनु परेको अवस्थामा अहिले आउने सेवाग्राहीहरूलाई चाहिँ कठिनाई छ। उहाँको सबै गुनासोहरू चाहिँ रहिरहन्छ, त्यो गुनासो फुलफिल गर्न हामीलाई पूर्वाधार चाहियो, त्यो अनुसारको मेन पावर र उपकरणहरू। जनशक्तिको रूपमा अहिले रहेकोमा हामीले सबै डिपार्टमेन्ट रन गर्न सकेका छौँ, तर मेन पावरको कमीले गर्दाखेरि केही समय कुद्नुपर्ने, अब ल्याबमा पनि रिपोर्टहरू कुद्नुपर्ने त्यो अवस्था चाहिँ सरकार हुनेछ।
शुक्रमा अस्पतालको अवस्था बारे जानकारी पाएपछि मुख्यमन्त्री भट्टले अस्पतालको स्तर उन्नतिका लागि पहल गर्दै प्रभावकारी स्वास्थ्य सेवा दिन निर्देशन दिनुभयो। उहाँले राम्रो गर्नेलाई पुरस्कार, गलत गर्नेलाई कारवाही गर्ने चेतावनी दिनुभयो।
नपुगेका कुराहरू जो छन् त्यसको लागि हामी पनि पहल गर्छौँ, जहाँ त्यो खुल्ला ओपन त्यसलाई भने तुरन्त बनाउनु भयो, प्लाइबोर्ड लगाएर ढोका निकालेर। र मुख्य कुरा स्वास्थ्य नै सबैको लागि महत्त्वपूर्ण कुरा भएको हुनाले यसमा कुनै पनि तरिकाको कन्जुसाई र कमजोरी हुनुहुन्न। त्यो भयो भने के हुन्छ? राम्रो गर्नेलाई पुरस्कार दिने कुरा र आफ्नो ड्युटीमा अलिगता पनि दायाँ माया गर्नेलाई फेरि दण्ड दिने कुरामा पछि हट्नेवाला छैन।
अस्पतालको अनुगमनपछि फर्कने क्रममा संवाददाताहरूसँग बोल्दै मुख्यमन्त्री भट्टले अस्पताल सुधारका लागि विभिन्न कामहरू गर्ने र अस्पतालको स्तर उन्नति गर्ने दावी गर्नुभयो।
सुविधा जति हुनु पर्थ्यो त्यो नदेखियो, बिमारीको चाप अनुसारको यहाँ हस्पिटलको क्यापेसिटी छ, त्योभन्दा बिमारीको चाप धेरै छ, त्यति व्यवस्थित भएको कुरा छैन। सरसफाइको कुरा, केही सुधार्नु पर्ने चिजहरू छन्, केही हामीले केही कुरा राख्नु भएको छ उहाँहरूले, यहाँको कमीहरू, मेसिनहरू कम छन्, निर्माणाधीन भवन छ, कमीहरू छन्, यसलाई पुरा गर्नको लागि पनि हामी लाग्छ। मुख्यत मलाई के लाग्छ भने जनताले सुविधा पाउनु पर्छ जुन कुनै हालतले भए पनि।
दिनेश एफएम 93.8 मेगाहर्जका लागि सीताराम ओझा, धनगढी।
दिनेश खबरमा अब एकैछिन ब्रेकको पालो।
कर्मचारी आवश्यकता इस अमित मेडिसिन डिस्ट्रीब्यूटर्स धनगढ़ी का लागी केही कर्मचारी आवश्यक भएको हुँदा इच्छुक योग्य व्यक्तिहरूले मिति 2074 फागुन 12 गते भित्र आफ्नो डकुमेन्ट सहित सम्पर्क राख्नु होला। तपसिल पद लेखा संख्या एक जना योग्यता एकाउन्ट विषयली प्लस टू पास कम्तीमा 2 वर्ष मेडिसिन क्षेत्रमा काम गरेको अनुभव मेडिप्रो सफ्टवेयर सम्बन्धी जानकारी भएकोलाई बढी प्राथमिकता दिइनेछ। पद सहायक लेखा संख्या एक जना योग्यता एकाउन्ट विषयली प्लस टू पास कम्तीमा 1 वर्ष एकाउन्टको काम गरेको स्टाफ 2 जना प्याकिङ तथा डेलिभरीका लागि स्टाफ 1 जना बिलिङका लागि स्टोर किपर 1 जना कम्प्युटर चलाउन जान्ने फिल्ड वर्क तथा मार्केटिङ संख्या 4 जना धनगढी क्षेत्र बाहिर काम गर्न सक्ने इच्छुक व्यक्ति सम्पर्क अमित मेडिसिन डिस्ट्रिब्युटर्स पार्क मोड धनगढी कैलाली फोन नम्बर 0991523070 र मोबाइल 98682992।
आमाको हातमा नि झोला छोरा छोरीको हातमा नि झोला होइन यो झोला भित्र के होला
हामी सबैको झोलामा प्यारागन कम्पनीका आफ्नो लागि जुत्ता चप्पलहरू छन्
खै हेरौँ त आहा कति राम्रो
मन पर्यो हैन प्यारागन कम्पनीका जुत्ता चप्पलहरू
6 मन्थ वारेन्टी का साथ स्कूल सुज स्पोर्ट्स सुज लेडीज सैंडल जेन्स सैंडल र बच्चाहरुको चप्पलहरु उपलब्ध छन् 14 वटा देशमा कारोबार गरिरहेको 45 वर्ष पुरानो प्यारागन कम्पनीको लागि सुदूरपश्चिमको आधिकारिक विक्रेता शिव भगवती ट्रेडर्स धनगढी 3 चौराहा 98685608363 र 98698638
ब्रेकपछि समाचारमा स्वागत छ। आज फागुन 7 गते प्रजातन्त्र दिवस वीर वीरङ्गना शहीदहरूको बलिदानले आएको प्रजातन्त्रको सम्मानमा नेपालले भव्यतापूर्वक प्रजातन्त्र दिवस मनाउँदैछ। 2007 सालको प्रजातान्त्रिक आन्दोलनको फलस्वरूप जहानिया राणा शासनको अन्त्य भई मुलुकमा प्रजातान्त्रिक व्यवस्था शुरू भएको सम्झनामा हरेक वर्ष फागुन 7 गते प्रजातन्त्र दिवस मनाइने गरिन्छ। मुलुकमा लोकतन्त्र स्थापना भएपछि भने प्रजातन्त्र दिवसको माहौल पहिलेको जस्तो छैन, तर यस वर्ष संघीय गणतान्त्रिक नेपालले चुनावका सफल क्रमहरूसँगै जनप्रतिनिधिहरूको एउटा प्रजातान्त्रिक प्रतिनिधित्व पाएको छ। स्थानीय निकाय प्रतिनिधि सभा प्रदेश सभा अनि राष्ट्रिय सभासम्म जननिर्वाचित प्रतिनिधिहरूले नेपाली संसद र सरकार सुशोभित छ। प्रजातन्त्रका लागि नेपालीहरूले विभिन्न समय अनि कालमा धेरै मूल्य चुकाएका छन्। मुलुक संघीयतामा गएपछिको पहिलो प्रजातन्त्र दिवस प्रदेश नम्बर 7 मा पनि विभिन्न कार्यक्रमको आयोजना गरी आज मनाइँदैछ। अब मन्त्री परिषदको पहिलो बैठक सम्बन्धी समाचार। पदभार ग्रहणपछि बसेको प्रदेश नम्बर 7 को पहिलो मन्त्री परिषदको बैठकले प्रदेशको समृद्धिसँग जोडिएका सामरिक महत्त्वका 3 वटा राजमार्गहरूको निर्माणको काम समयमै सम्पन्न गर्न केन्द्र सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ। हिजो मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको बैठकले महाकाली लोकमार्ग सेती लोकमार्ग र खुटिया दिपाल फास्ट ट्र्याक निर्माणको कामलाई गुणस्तरीय तौरले समयमै सम्पन्न गर्न नेपाल सरकारलाई अनुरोध गर्ने र त्यसको प्रदेश स्तरमा अनुगमन संयन्त्र निर्माण गर्ने निर्णय गरेको प्रदेश नम्बर 7 सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाहले जानकारी दिनुभयो।
नेपाल सरकारले राष्ट्रिय गौरवका प्राथमिकतामा रहेका आयोजना भनेर जुन हाम्रो प्रदेशमा 3 आयोजना अगाडि बढाएको छ, महाकाली लोकमार्ग, क्षति लोकमार्ग र खुटिया फास्ट ट्र्याक, यी 3 आयोजनाहरूलाई गुणस्तरीय तौरले समयमै सम्पन्न गर्नका निम्ति नेपाल सरकारलाई चाहिँ अनुरोध गर्ने र त्यसको चाहिँ यो प्रदेश स्तरमा चाहिँ अनुगमनको संयन्त्र निर्माण गर्ने भन्ने निर्णय भएको छ।
3 वटै राजमार्गको काम अहिले कछुवा गतिमा भइरहेको छ। यस्तै मन्त्री परिषदको पहिलो बैठकले प्रदेश 7 मा कृषिको उत्पादकत्व बढाउन माटो परीक्षणको कार्यलाई संस्थागत गर्न नेपाल सरकार र स्थानीय तहसँग समन्वय गरेर कार्य अगाडि बढाउने निर्णय गरेको छ। त्यस्तै प्रदेश 7 का पर्यटनका सम्भाव्यताको पहिचान गर्ने र त्यसको संरक्षण र प्रवर्धनमा जोड दिने निर्णय पनि बैठकले गरेको मन्त्री परिषदका प्रवक्ता शाहले जानकारी दिनुभयो।
भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता अप्नाउने निर्णय भएको छ, सुशासनमा जोड दिने प्रवर्धन गर्ने निर्णय भएको छ, त्यसै गरी पर्यटनका सम्भाव्यताहरूको चाहिँ पहिचान गर्ने त्यसको संरक्षण र प्रवर्धनमा चाहिँ जोड दिने भन्ने निर्णय भएको छ। कृषिको उत्पादकत्व बढाउनका निम्ति माटो परीक्षणको कार्यलाई संस्थागत गर्नका निम्ति नेपाल सरकारसँग समन्वय गरेर स्थानीय तहसँग समेत यसलाई अगाडि बढाउने कार्यक्रमलाई भन्ने निर्णय भएको छ। सूचना प्रविधि र विद्युतीय सुशासनको प्रवर्धनमा जोड दिने यी मोनिटरिङ गर्ने भन्ने अर्को निर्णय।
बैठकले भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता अपनाउने सुशासनमा जोड दिने निर्णय पनि गरेको छ। यसका साथै मुख्यमन्त्री र मन्त्री परिषदको कार्यालयबाट प्रस्ताव गरिएका प्रदेश सरकार कार्यविभाजन नियमावली, प्रदेश सरकारको कार्य सम्पादन नियमावली, केही सार्वजनिक लिखित प्रमाणीकरण सम्बन्धी नियमावली 2074 स्वीकृत गर्ने निर्णय पनि गरिएको छ। यस्तै प्रदेश सभाको हिजोको बैठकले उपसभामुखको चयन गरेको छ। माओवादी केन्द्रको तर्फबाट दार्चुलाबाट समानुपातिक प्रदेश सभा सदस्य निर्मला बडाल जोशीलाई प्रदेशसभाले उपसभामुख चयन गरेको हो। प्रदेशसभाको बैठकमा उपसभामुखका प्रस्तावक तथा आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहरा ढिलो गरी पुगेकाले उपसभामुखमा निर्मला जोशी बडालको प्रस्ताव माओवादीकै प्रदेशसभा सदस्य अक्कल बहादुर रावलले गर्नुभएको थियो भने समर्थन एमालेका प्रदेशसभा सदस्य तारा लामा तामाङले गर्नुभएको थियो। उपसभामुखमा जोशीको मात्रै मनोनयन परेकाले उहाँ निर्विरोध निर्वाचित हुनुभएको छ। सभामुख अर्जुन बहादुर थापाले हिजै उपसभामुख जोशीलाई पद तथा गोपनीयताको शपथ दिलाउनु भएको छ। यस्तै उपसभामुखको शपथ प्रदेशसभा भवनको माथिल्लो तलामा रहेको जिल्ला समन्वय समितिको हलमा गरिएको थियो। 20 क्षमताको हलमा 52 प्रदेशसभा सदस्यले बस्न नपाएपछि व्यवस्थापन पक्षको आलोचना भएको थियो। प्रदेशसभाको अर्को बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित भएको छ। आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले कैलाली भन्सारको अनुगमन गर्नुभएको छ। कैलाली भन्सारको राजस्व संकलनको विवरण बुझ्दै कैलाली भन्सारका कर्मचारीहरूसँग बोहराले छलफल गर्दै सुझाव समेत दिनुभयो। राजस्व संकलनलाई बढाउँदै राजस्व छल्ने क्रमलाई रोक्नुपर्ने उहाँले बताउनुभयो। आर्थिक मामिला तथा योजना मन्त्री बोहराले देशको 10 नम्बरमा रहेको त्रिनगर भन्सारलाई स्तरोन्नति गरेर एसियाली स्तरको नाका बनाउनु पर्ने बताउनुभयो।
यसलाई द्रुत गतिमा यसलाई अझै राम्रो तरिकाले गर्न सक्ने र यो धनगढी जो भरि फन्डा नाका छ यो नाकालाई एसियाली मापदण्डको भन्सारको नाकामा परिणत गर्नको लागि के गर्न सकिन्छ जोड दिनुपर्छ। आगामी दिनहरूमा हामीले इन्डियाबाट आउने चिजलाई मात्रै प्राथमिकता होइन नेपालबाट इन्डियामा निर्यात गर्न सक्ने सम्भावना भएका चिजहरूलाई पनि हामीले बढी प्राथमिकता दिएर यो भन्सारको व्यवस्थापन गर्नुपर्छ।
पदभार ग्रहणपछि संसद सचिवालयमा पुगेर कैलाली भन्सार जानुभएका मन्त्री बोहराले प्रदेश नम्बर 7 आर्थिक रूपमा समृद्ध बनाउन राजस्व संकलन वृद्धि गर्नुपर्ने बताउनुभयो। नेपाल भारत संयुक्त सीमा सर्वेक्षण टोलीले अहिलेसम्म सीमाङ्कन गरिएको क्षेत्रमा कुनै विवाद नरहेको जनाएको छ। सर्वेक्षण टोलीलाई भारतसँग जोडिएका प्रदेश नम्बर 7 कैलाली कञ्चनपुर डडेधुरा र दार्चुला जिल्लाको सीमा सर्वेक्षणको जिम्मेवारी दिएको छ। अध्ययन सम्पन्न गरिएका सीमा स्तम्भहरूमा हालसम्म कुनै खालको विवाद नदेखिएको नेपाली टोलीका नेतृत्व गरिरहनुभएका नापी विभागका अधिकृत सुदर्शन सिंह धामीले जानकारी दिनुभयो। टोलीले मुख्य पिलर र सहायक पिलर गरेर कैलालीका 282 र कञ्चनपुरका 390 मध्ये 111 पिलरको पूर्वेक्षण कार्य सम्पन्न भएकोमा कुनै पनि क्षेत्रमा विवाद नदेखिएको जनाएको छ। सीमा क्षेत्रमा विवाद नदेखिए पनि धेरै सीमा पिलर भने हराएको पाइएको धामीले जानकारी दिनुभयो। कैलालीमा मात्र 105 पिलर हराएको पाइएको उहाँले बताउनुभयो। कञ्चनपुरमा पनि पूर्वेक्षण कार्य सकिएका 111 पिलर मध्ये 49 पिलर हराएका पाइएका छन्। धामीले हराएको सीमा स्तम्भहरू निर्माण पनि थालिएको जानकारी दिनुभयो।
निर्माण गरेकोमा हाम्रो खग्रोलाको कालीगुण्डाको 705 मेन पिलर छ हाम्रो, त्यसपछि 705/1, 705/2, 705/3 खोलामा भएको हुनाले त्यो नगरेर 705/4 गऱ्यो हामीले। एउटा सब्सिडाइरी एउटा मेन पिलर हाम्रो इन्डियन साइडको यो फुलबारी नजिकमै त्यहाँ त्यसले 736/2 गरेको।
नेपाली पक्षले बिजोर नम्बर र भारतीय पक्षले जोर पिलर नम्बरको मर्मत सम्भार निर्माण तथा पुननिर्माण गर्ने सहमति भएको छ। दिनेश खबरमा फेरि पनि एकैछिन ब्रेकको पालो।
धनगढी आउन र धनगढीबाट बाहिर जान परेमा अब हामी तपाईँलाई सहयोग गर्छौँ।
तर कसरी?
गुणस्तरीय सेवा सहित सुखद र आनन्दमय बसाइका लागि सुदूरपश्चिम क्षेत्रको भ्रमण गर्न चाहेमा टुर प्याकेजको पनि व्यवस्था, साथमा एयर टिकटका लागि पनि एउटै ठाउँ।
हो र कुन ठाउँ?
सम्झिनुहोस्, होटल श्री जगदम्बा प्राली र जगदम्बा टुर एन्ड ट्राभल्स प्राली, विशाल नगर, धनगढी। 091-417-390 र 417-090। वेबसाइट www.
कृषि विकास बैंकको स्मार्ट बैंकिङ सेवाको बारेमा मलाई पनि थाहा छ नि। कृषि विकास बैंकको स्मार्ट बैंकिङ सेवा लिन थालेपछि मेरी दीपा त्यसै ढङ्ग
हुनु परेन त बिजुली र टेलिफोनको बिल मोबाइल र डिसेमको रिचार्ज अहिले घरमै बसी बसी तिर्छु म
त्यति मात्र होइन कृषि विकास बैंकको स्मार्ट बैंकिङ सेवाबाट खातामा रकम ट्रान्सफर गर्न सजिलो भएको छ किस्ता कति हो कति पुग्यो जम्मा भएको र तिरेको खाताको सबै विवरणी घरमा बसी बसी थाहा पाइने
यसैलाई भन्छन् कृषि विकास बैंकको स्मार्ट बैंकिङ सेवाको सजिलो
तपाईँ पनि आफ्नो मोबाइलमा प्ले स्टोर वा एप स्टोरबाट एडिबिएल स्मार्ट बैंकिङ डाउनलोड गरी सजिलै कृषि विकास बैंकको स्मार्ट बैंकिङ सेवा उपयोग गर्न सक्नुहुनेछ
कृषि विकास बैंक लिमिटेड तपाईँ हाम्रो घर आँगनको बैंक
ब्रेकपछि समाचारमा स्वागत छ अब साप्ताहिक स्तम्भ सुन्दर पश्चिमको पालो
सुन्दर सुदूरपश्चिम
साप्ताहिक स्तम्भ सुन्दर पश्चिममा स्वागत छ म शिवराज भट्ट भनिन्छ सुन्दर परिकल्पना गरेर काम थालियो भने त्यो गर्न सकिन्छ धनगढीको शिवपुरी धाममा पनि ठ्याक्कै यस्तै भएको छ बुटवलको नयाँ गाउँमा मुक्तिनाथको धाम चर्चामा आएसँगै एक व्यक्तिको परिकल्पनाले शिवपुरी धाम प्रदेश नम्बर 7 को एक पवित्र धामका रूपमा विकसित भइरहेको छ पर्यटनको प्रवर्धन भएमा जनताको आय स्तर बढ्ने र पर्यटनमा परिपक्वता थप्नका लागि आध्यात्म आवश्यक रहेको भन्दै मुक्तिनाथ धामका सन्त शिरोमणि श्री लोकानन्द स्वामीले धनगढीको शिवपुरी धाम विकासको परिकल्पना गर्नुभयो र अहिले त्यो एक प्रमुख धार्मिक गन्तव्य बनिरहेको छ आजको सुन्दर पश्चिममा हामी प्रदेश नम्बर 7 को राजधानीमा रहेको शिवपुरी धामको चर्चा गर्नेछौँ कुनै पनि काम गर्नका लागि ब्रह्मले अपनाउँछ हामी भन्छौँ बल्ल मेरो ब्रह्म खुल्यो र अनि काम राम्रो भयो बुटबलको नयाँ गाउँमा रहेको मुक्तिनाथ धामका प्रमुख सन्त शिरोमणि लोकानन्द स्वामीलाई पनि 2047 सालमा यस क्षेत्रमा ठूलो शिवलिङ्गको स्थापना गर्न सकिने सपना देखियो र उहाँले यो सपना पूरा गर्ने अठोट गर्नुभयो आफूलाई सपनामा नै शिवपुरीको महिमा देखिएको बताउँदै सन्त शिरोमणि लोकानन्द स्वामी
मलाई सपनामा यो दृष्टि भएको छ कि मैले यस्तो ठाउँमा कुनै ठाउँमा शिवलिङ्ग यस्तो निर्माण भएको देखिरहेको थिएँ अनि त्यसको भोलिपल्ट नै मैले ईश्वरसँग प्रार्थना गरेर अनि पर्सिपल्ट म यहाँ अवलोकन गर्न आएको यहाँ आएर मैले 5 ठाउँ हेरेँ एउटा घर बसेको थिएँ अनि हेरिनँ मैले सोधेँ यहाँको धार्मिक स्थल बताऊ त भनेपछि 1, 2, 3, 4 अन्त्यमा उसले शिवपुरीमा जग्गा पनि छ ठाउँ पनि छ एकान्त ठाउँ छ भनेपछि मेरो शिवपुरी भन्ने बित्तिकै मन अर्कै भइहाल्यो अनि मैले 5 मिनटमा त्यहाँ जानु पर्यो भने म यहाँ एउटा शिवलिङ्ग स्थापना गर्ने इच्छा मेरो छ तपाईँहरूले सहयोग गर्नुहुन्छ अनि फेरि म जोगी अनि मैले के लिएर आउँदिनँ फेरि एनजिओ आइएनजिओ जस्तो मनाउला म त नाङ्गै आउने नाङ्गै जाने हो
हुन त स्वामी लोकानन्दले साबिकका 5 विकास क्षेत्रमा 108 फिटका अग्ला शिवलिङ्गहरू बनाउने र ती 5 स्थानलाई धार्मिक पर्यटनका रूपमा अघि बढाउने सोचिसक्नु भएको थियो धर्मको रक्षा र जनतालाई धार्मिक पर्यटनसँग जोड्नकै लागि सुन्दर रहेको शिवपुरी धाममा यी संरचना बनाइएका हुन्
हाम्रो धर्म संस्कृति अनि परम्पराको रक्षाको लागि ईश्वरसँग प्रार्थना गरेर ठाउँ ठाउँमा धार्मिक संस्थाहरू स्थापना गर्न सकियो भने अनि भक्तहरूबाट ती धार्मिक संस्थाहरूको सेवा भयो भने हाम्रो संस्कृति बच्छ देश विदेशबाट आएर ती धार्मिक क्षेत्रहरूको अवलोकन गरे भने राष्ट्रको गौरव बढ्छ राष्ट्रको आयस्रोत पनि बढ्छ र यसै मान्यतालाई आत्मसात गरेर मैले पनि नेपालको 5 विकास क्षेत्रमा 5 शिवलिङ्गहरू स्थापना गर्न सकियो भने यो एउटा एक्स्ट्रा अर्डिनेरी पनि छ मान्छेको यसमा आकर्षण पनि हुन्छ अनि तत्त्व स्थानको परिचय पनि हुन्छ र त्यो स्थानको गौरव पनि बढ्छ हाम्रो धर्मको पनि रक्षा हुन्छ यसले सदियौँसम्म आफ्नो देशको गौरव बढाउँछ
शिवपुरी धाममा अहिले 108 अग्लो शिवलिङ्ग सहित नेपाल आमाको मन्दिर मुक्तिनाथ सहितका धेरै मन्दिरहरू शालिग्राम युक्त गौमुखी धाराहरू 108 तुलसी मठ लगायतका संरचना स्थापित भएका छन् पर्यटनको प्रवर्धन पनि त्यससँग आध्यात्म जोड्न सके मात्रै रस युक्त हुने बताउँदै फेरि लोकानन्द स्वामी
हाम्रो आध्यात्मसँग मनुष्यहरूको परस्पर सम्बन्ध छ र चाहे जुनसुकै धर्म संस्कृति परम्पराको मान्छे होस् उसले परधर्मको पनि संस्कृति परम्परा हेर्न चाहन्छ हामी अरबियन कन्ट्रीहरूमा गयौँ भने हामीलाई त्यहाँ त्यो उसमा गएर त्यो मक्का मदिना हेर्नै मन लाग्छ हामी युरोपमा अमेरिकामा गयौँ भने भ्याटिकन सिटी पुग्न मन लाग्छ अब अहिले त दुबईमा त्यत्रो हाम्रो स्वामिनारायणको मन्दिरै बन्दैछ अब अस्ति शिलान्यास भयो अथवा हेर्न कति जान्छ मान्छे त्यो आध्यात्मिकता बिना जोडिएका स्थानहरू प्रकृतिले जुन ठाउँ दिएको छ त्यो ठाउँमा मान्छेको मन त रमाउला तर त्यो त्यसमा धार्मिक आस्थाको आधारमा कुनै धार्मिक स्थलहरू निर्माण गरियो भने त्यसमा मान्छेको अझ बढी आस्था हुन्छ बढी श्रद्धा हुन्छ
हिन्दूहरूको मात्र होइन आध्यात्मसँग हरेक तर फरक धर्मका मनुष्यको पनि सम्बन्ध हुन्छ। हामी फरक धर्म मान्ने देशमा गयौँ भने त्यहाँको धार्मिक स्थलमा पुगिहाले झैँ सिपुरी धाम सबैको धार्मिक पर्यटकीय गन्तव्य बन्नेमा लोकानन्द स्वामी विश्वस्त हुनुहुन्छ।
मेरो प्रमुख मान्यता के छ भने यो बिना अध्यात्म बिना त देशमा जो हामीले पर्यटनको जो परिकल्पना गरेका छौँ त्यो सम्भावना धेरै कम हुन्छ, त्यो अधुरो जस्तो लाग्छ। जस्तो काठमाडौँको माथि केवल कार हाल्यो अहिले, त्यहाँनिर मन्दिर बनाइयो नि, मनोकामनामा त्यो मनोकामना नभएको भए त्यो केवल कारको कुनै अर्थ हुन्थेन। त्यो पर्यटन विकासको लागि हामीले अध्यात्मलाई जोड्न सकिएन भने त्यसको त्यो रस त्यति हुँदैन, त्यसमा त्यति आकर्षण हुँदैन।
2071 सालदेखि सिपुरी धाममा श्रीमद् भागवत महायज्ञका माध्यमबाट करोडौंका संरचना निर्माण भएका छन्। त्यसमा आफै दानको घोषणा गर्ने र घोषणा गरेका दान अनुसारको संरचना पनि आफै बनाउने नीति अवलम्बन गरिएको छ। त्यसैले धार्मिक पर्यटनका माध्यमबाट यो क्षेत्रलाई सुन्दर बनाउन सबै प्रदेशवासीले जुट्न आवश्यक छ। साप्ताहिक स्तम्भ सुन्दर पश्चिम आजलाई यति नै, अर्को हप्ता नयाँ विषयवस्तु लिएर आउनेछु। नमस्कार।
यस्तै धनगढीको दिनेश ग्रुपले धाम परिसरभित्र निशुल्क वस्त्र भण्डार बनाउने घोषणा गरेको छ। दिनेश ग्रुपका प्रबन्ध निर्देशक गोपाल हमाल, श्याम हमाल र देवेन्द्र हमालले उक्त वस्त्र भण्डार निर्माण गर्ने घोषणा गरेको मन्दिर व्यवस्थापन समितिका सचिव सिद्धराज पनेरूले जानकारी दिनुभयो। चण्डे 15 लाखको लागतमा वस्त्र भण्डार निर्माण गरिने र त्यसमा इच्छुक व्यक्तिले आफ्ना पुनर्प्रयोग गर्न सकिने लुगा कपडा दान गर्न सक्नेछन्। पुराना तर पुनर्प्रयोग गर्न सकिने लुगा धोएर आइरन लगाएर बुझाउने र त्यसमा नयाँ पनि दान गर्न सकिनेछ। यसले गरिब तथा निमुखाका लागि लुगाको व्यवस्थापन हुने अपेक्षा लिएको छ। यस्तै द्वारिका देवी ठकुरानी ट्रस्टले पनि क्रियापुत्री घर निर्माण र बहुउद्देश्यीय सभाहाल निर्माणका लागि 15 लाख दिने घोषणा गरेको सचिव पनेरूले जानकारी दिनुभयो। ट्रस्टकी अध्यक्ष तथा प्रदेशसभा ज्येष्ठ सदस्य दिव्यश्वरी शाहले शनिबार 15 लाख दिने घोषणा गर्नुभएको हो। यसअघि रमण श्रेष्ठले निर्माण गर्ने भनेको मुख्य प्रवेशद्वार पनि अधुरै रहेकाले त्यसको पूरै निर्माण छेदुलाल चौधरीले गर्ने प्रतिबद्धता गरेको पनि मन्दिर व्यवस्थापन समितिले जनाएको छ। जेसिस एभरेस्ट इङ्ग्लिस स्कूल धनगढीले आफ्नो 35 वार्षिकोत्सव तथा अभिभावक दिवस आइतबार विविध कार्यक्रम गरी मनाएको छ। वार्षिकोत्सवका अवसरमा विद्यालयले माध्यमिक तह पास गरेर सरकारी सेवामा रहेका 3 पूर्व विद्यार्थीलाई सम्मान पनि गरेको छ। पूर्व विद्यार्थी तथा हाल सशस्त्र प्रहरी नायक परीक्षक नेत्र केसी, नेपाल टेलिकममा कार्यरत इन्जिनियर प्रीतम भट्ट र नापी अधिकृत विमल बहादुर सिंहलाई सम्मानित गरिएको हो। जेसिस एभरेस्ट स्कूलका प्रिन्सिपल करुणाकर पाण्डेले यस क्षेत्रमा निजी विद्यालय नभएको अवस्थामा विक्रमसम्म 2039 सालमा स्थापना गरिएको विद्यालय नाफामुखी नभएको बताउनुभयो।
धनगढी जेसिसको उद्देश्य नै के हो भने व्यक्तित्व विकास गर्ने उद्देश्य भएको र व्यक्तित्व विकासको लागि ज्ञान अनिवार्य शिक्षा अनिवार्य भएका कारणबाट शिक्षा नै दिएर अनि व्यक्तित्व विकास गर्ने अवधारणा बोकेर तत्कालीन अवस्थामा 2039 सालमा यो विद्यालय स्थापना भएको हो। आज हामी 35 मनाउन सफल भएका छौँ। यो विद्यालय अरू विद्यालय जस्तो अर्थमुखी विद्यालय होइन, यो सेवामुखी विद्यालय हो। विभिन्न क्षेत्रबाट विद्यार्थीहरू चाहिँ यहाँ जो पढ्न आइरहेछन् ती विद्यार्थीहरू मध्ये झन्नै हामी 240 छात्रवृत्ति पनि दिइरहेछौँ।
यसैबीच वार्षिकोत्सवको अवसरमा जेसिस एभरेस्ट इङ्ग्लिस स्कूलमा गठित पूर्व विद्यार्थी काउन्सिलले 10 लाखको अक्षय कोष स्थापना गर्ने निर्णय गरेको छ। अक्षय कोषबाट विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने निर्णय गरिएको पूर्व विद्यार्थी काउन्सिलका अध्यक्ष खेमराज जोशीले जानकारी दिनुभयो। कैलालीको घोडाघोडी नगरपालिकामा आँखा शिविर सम्पन्न भएको छ। शिविरमा 588 जनाको आँखा परीक्षण गरिएको छ। शिविरमा मोतिया बिन्दु लगायतका आँखाको शल्यक्रिया गर्नुपर्ने 186 जनाको निशुल्क शल्यक्रिया गर्न गेटा आँखा अस्पतालमा बोलाइएको छ। 180 जनालाई निशुल्क शल्यक्रिया गरी लेन्स प्रत्यारोपण गरिनेछ। र प्रदेश सांसद डाक्टर रणबहादुर रावलले अब आर्थिक लडाई गर्न आवश्यक रहेको बताउनु भएको छ। टिकापुर महोत्सव 2074 हिजो टिकापुरमा समापन गर्दै उहाँले यस्तो बताउनु भएको हो।
यस दिनेश खबरका साथमा
मेडलाइफ तपाईसँगै जीवनमा अघि बढ्दै।
समाचार बुलेटिन दिउँसो एक बजे प्रसारण हुनेछ। तपाईँ केही बेरमा बिबिसी नेपाली सेवाको बिहान पक्का कार्यक्रम सुन्न सक्नुहुनेछ। यहाँ र ताजा घटनाक्रमका लागि हामीलाई सुन्दै गर्नुहोला। हामीलाई बिहान 6:30 बजेको दिनेश खबरबाट दिपक जोशीले बिदा दिनुहोस्। नमस्कार, शुभ रात्रि।